बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
तिमीले किन्छौ तिमी जस्तै बिक्छन् र त ठूला हुन्छन् तिमीले किन्छौ तिमी जस्तै बिक्छन् र त ठूला हुन्छन् यसरी नै दुई चार दिन टिक्छन् र त ठूला हुन्छन् प्रतिभा केही नहुने नि जुरी बस्ने जुरीले नै प्रतिभा केही नहुने नि जुरी बस्ने जुरीले नै प्रतिभाशालीको नाम झिक्छन् र त ठूला हुन्छन् यसरी नै दुई चार दिन टिक्छन् र त ठूला हुन्छन् जंगलका ठूला रूखले ओसेपमा पारी सधैं जंगलका ठूला रूखले ओसेपमा पारी सधैं सानालाई सानै छँदा किच्छन् र त ठूला हुन्छन् यसरी नै दुई चार दिन टिक्छन् र त ठूला हुन्छन् उन्मत्त ती साँडै जुद्दा बाछा बाछीहरूलाई उन्मत्त ती साँडै जुद्दा बाछा बाछीहरूलाई बीचमा पारी नराम्ररी मिच्छन् र त ठूला हुन्छन् यसरी नै दुई चार दिन टिक्छन् र त ठूला हुन्छन् आफ्नै आफ्ना भेला गरी सम्मान लिने दिने गर्छन् आफ्नै आफ्ना भेला गरी सम्मान लिने दिने गर्छन् उनले यस्तै सम्मान धेरै जित्छन् र त ठूला हुन्छन् तिमीले किन्छौ तिमी जस्तै बिक्छन् र त ठूला हुन्छन् यसरी नै दुई चार दिन टिक्छन् र त ठूला हुन्छन् स्याङ्जाको रापाकोट पाँचमा जन्मी हाल काठमाडौँ रहँदै आउनुभएका जय गौडेलको गजल संग्रह आशाका बैलीहरूबाट वाचन गरिएको यसै गजलको वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज म जसको गजलबाट मैले बुलबुलको शुरूआत गरे उहाँका साथ आइपुगेको छु। जय गौडेल हाम्रो बुलबुलका आजको मात्रै होइन यो हप्ताको अतिथि हुनुहुन्छ। आज शनिबार र आउँदो बुधबार हामी उहाँलाई प्रस्तुत गर्दैछौ। बुलबुलले बारम्बार भन्दै आएको छ यु विल बी व्हाट यु आर मेड फर तपाईँ त्यही बन्नुहुनेछ जेका लागि तपाईँ बनाइएको हो। प्रत्येक व्यक्तिसँग एउटा प्रतिभा हुन्छ त्यो प्रतिभा के हो भनेर चिनेर प्रस्फुटन गराउनु जरूरी छ। मलाई लाग्छ आफ्नो प्रतिभा यदि व्यक्तिले चिन्न सक्यो भने एउटा प्रतिभा प्रत्येक व्यक्तिलाई दिएको हुन्छ। त्यस्तै एउटा प्रतिभा प्रदान गरिएका व्यक्ति हुन् जय गौडेल। जय गौडेलको गायन लामो समयदेखि लोकप्रिय छ त्यसो त मैले प्रत्यक्ष रूपमा उहाँको गायन कुनै पनि मञ्चमा उभिएर सुन्ने मौका अहिलेसम्म जुराएको छैन पाएको छैन तर धेरैले तारिफ गरेको सुनेको छु त्यसैले आज बुलबुलमा प्रस्तुत गर्ने गरी आएको छु। आजको शनिबार स्वागत गरौं जय गौडेललाई आशाका बैलीहरू गजल संग्रहका गजलकार साथै अना मण्डलीका महासचिव र कुशल गजलकार तथा गजल गायक पनि हुनुहुन्छ। जयजी स्वागत छ तपाईँलाई।
आभार छ।
लामो समय भयो तपाईँ गजलमा लाग्नुभएको।
लामै समय भयो लगभग 58-59 गजलमा निरन्तर रूपमा चलिराखेको छु।
अनामण्डलीमा पनि लामै समयदेखि हुनुहुन्छ।
अनामण्डलीको स्थापना कालदेखि नै अनामण्डलीसँग आबद्ध छु।
गजल आफैमा गेयात्मक विधा भन्छन् त्यसमाथि पनि बहरका गजलहरूमा बढी कलम चल्ने तपाईँ।
बहरका भन्दा नै मैले विशेष गरेर लयलाई चाहिँ जोड दिन्छु। बहर स्वच्छ बहर चाहिँ कमै होला तर नेपाली लयलाई अहिलेसम्म मैले सकेसम्म लय बेगरका गजलहरू लेखेको छैन।
हामी आजको शनिबार र अब आउने बुधबार गरी एक हप्ताको बुलबुलमा तपाईँलाई प्रस्तुत गर्दैछौं। कुराकानीको क्रम निकै रहन्छ हामीसँग समय छ म गायन नै बढी सुनाउने रहर गर्छु। एउटा पहिलो गायन कुन सुनाउनुहुन्छ आज हाम्रो बुलबुलियनलाई?
विशेष गरेर म जब काठमाडौँमा पहिलो पटक आएको थिएँ लगभग 58-59 सालमा त्यतिखेर देवेन्द्र थुम्केरी मेरो गाउँको एकजना अहिले आर्टिस्ट हुनुहुन्छ उहाँले सबैभन्दा पहिला यस्तो कार्यक्रम छ तिमी गजल लेख्छौ यो कार्यक्रम सुन्दा मलाई बुलबुल कार्यक्रम सुनाएको थियो तर त्यो उज्यालोको थिएन एचबीसीको थियो म त्यो पल सम्झन्छु र अहिले एउटा गजल सुनाउँछु। यो गजल मैले मेरो आमालाई समर्पण गरेको छु जो अहिले हुनुहुन्न।
सुनौ।
ईश्वरको वरदान आमाले पाउँछिन् ईश्वरको वरदान आमाले पाउँछिन् जिउँदो भगवान आमाले पाउँछिन् ईश्वरको वरदान आमाले पाउँछिन् खुसीको मात्रै जस लिन्छन् बाले खुसीको मात्रै जस लिन्छन् बाले कष्टले सन्तान आमाले पाउँछिन् जिउँदो भगवान आमाले पाउँछिन् ईश्वरको वरदान आमाले पाउँछिन् योगदानमा हाँस्ने बाजी थापेमा योगदानमा हाँस्ने बाजी थापेमा योगदानमा हाँस्ने बाजी थापेमा मुस्कानै मुस्कान आमाले पाउँछिन् ईश्वरको वरदान आमाले पाउँछिन्। मूल्याङ्कन सही गरेछन् भने जीवनभर सम्मान आमाले पाउँछिन्, ईश्वरको वरदान आमाले पाउँछिन्। अन्तिम शेर, भगवान जहाँ बस्दछन् त्यही ठाउँमा स्थान आमाले पाउँछिन्, ईश्वरको वरदान आमाले पाउँछिन्, जिउँदो भगवान आमाले पाउँछिन्।
अति सुन्दर मिठो आमा सम्बन्धी गजल उहाँले आमालाई नै समर्पण गर्दै सुनाउनुभयो, जो उहाँले अहिले भर्खरै भन्नुभए अनुसार हाल धरतीमा रहनुहुन्न हुनुहुन्न यहाँ। साह्रै मिठो गजल सुनाउनुभयो जयजी। अब एउटा गायन सुन्ने तर्खरमा छौ म तपाईँको, गायनको गजल कुन सुनाउनुहुन्छ हामीलाई अब?
बुलबुल नेपालभन्दा पनि बढी बाहिरतिर अझै बढी चर्चित छ, सुन्नुहुन्छ। मेरा आफ्नै साथीहरू जो बाहिर हुनुहुन्छ उहाँले कुरा गर्नुहुन्छ, त किन जाँदैनस् भन्न एकचोटि अचुतजीलाई। यी आग्रहहरू धेरै पटक मैले सुनेको छु साथीहरूबाट पनि। म उहाँहरूलाई समर्पित गरेर यसको एकजना पात्र विदेशमा छ र गजल सुनाउँछ यसरी। धन कमाउन
तोडे बन्धन, धन कमाउन तोडे बन्धन, छाती भारी देश दुख छ, मछु परदेश देशमै छ मन, छाती भारी देश दुख छ, धन कमाउन तोडे बन्धन, छाती भारी देश दुख छ, म त मेसिन जस्तै आहा, म त मेसिन जस्तै यहाँ, बिना विश्राम काम गर्छु, म त मेसिन जस्तै यहाँ, बिना विश्राम काम गर्छु, स्वदेशमा छ मनको बटन, छाती भारी देश दुख छ, मछु परदेश देशमै छ मन, छाती भारी देश दुख छ, बैसबाला उमेर दिन्छु, बैसबाला उमेर दिन्छु, पसिनाले पैसा किन्छु, बैसबाला उमेर दिन्छु, पसिनाले पैसा किन्छु, परदेशमा बेचे लगन, छाती भारी देश दुख छ, मछु परदेश देशमै छ मन, छाती भारी देश दुख छ, पानी परे कोशी फुट्छ, पानी परे कोशी फुट्छ, घाम लागे हिमताल फुट्छ, पानी परे कोशी फुट्छ, घाम लागे हिमताल फुट्छ, ओभाउँदैनन् मेरा नयन, छाती भारी देश दुख छ, मछु परदेश देशमै छ मन, छाती भारी देश दुख छ, देशमै छाडे साना नानी, देशमै छाडे सनानानी बुढा बा आमा र माया।
देशमै छाडे साना नानी बुढा बा आमा र माया।
देशमै छाडे साना नानी बुढा बा आमा र माया। विदेशियो विदेशियो मेरो यौवन छातीभरि देश दुख छ म छु परदेश देशमै छ मन छातीभरि देश दुख छ।
अन्तिम शेर
हिमाल पहाड तराई आउँछ हिमाल पहाड तराई आउँछ सबै याद मलाई आउँछ हिमाल पहाड तराई आउँछ सबै याद मलाई आउँछ यौवन कहाँ यौवन कहाँ कहाँ बचपन छाती भारी देश दुख छ म छु परदेश देशमै छ मन छाती भारी देश दुख छ विदेशियो मेरो यौवन छाती भारी देश दुख छ परदेशमा बेचे लगन छाती भारी देश दुख छ छाती भारी देश दुख छ।
धन्यवाद।
2060 सालको सेरो फेरोतिर राजधानीमा आयोजना हुने गरेका गजलका कार्यक्रमहरूमा काँधमा छड्के झोला भिरेर झट्ट हेर्दा सोझो जस्तै लाग्ने एउटा गाउँले ठिटो गजल गाएर सुनाउने गर्थ्यो जुन राजधानीमा सुनाउने र सुन्दै आएको शैलीभन्दा फरक थियो। उसको यही पृथक शैलीका कारण सायद उप्रति म आकर्षित भएँ नजिकिँदै गएँ उसको आफ्नो बन्दै गएँ फलत ऊ र म आत्मीय बन्यौं हार्दिक भयौं प्रिय भयौं एकअर्काका लागि। म जयका गजलको पहिलो पाठक हो भनेर दावीका साथ भन्न सक्छु। ऊ आफूले लेखेका गजलहरू अक्सर मलाई नै सुनाउने गर्छ पहिलो पटक। राति अबेरसम्म बस्ने जय कहिलेकाहीँ रातको 2-3 बजेतिर एसएमएस मार्फत मलाई आफ्ना गजलका शेरहरू पठाउँछ। त्यसो त मेरो पनि पहिलो पाठक ऊ नै हो अर्थात हामी एकअर्काका गजल एक आपसमा सुनाउँछौं र छलफल गर्छौं गजलमा प्रयुक्त भाव बिम्ब प्रतीक लय आदिका बारेमा। लामो छलफलपछि आफ्ना गजल काँटछाँट गर्छौं यसो गर्दा गर्दै कहिलेकाहीँ त नयाँ गजल नै पनि तयार हुन्छ। यो भनाई सुरेश सुवेदीको समयको आवाज बोल्ने गजलहरू शीर्षक दिएर जय गौडेलको गजल संग्रह आशाका बैलीहरूमा उहाँले लेख्नुभएको छ। जयजी मैले पहिलोपटक तपाईँको गायन सुन्दैछु बडा मन छुने खालको मुटु रेट्ने नै खालको लाग्यो। यसरी गायनमा आउनको लागि स्वरले मात्रै पुग्यो कि तपाईँले गायन सम्बन्धी केही अध्ययनहरू पनि गर्नुभयो?
म काठमाडौँ भैरवबाट छोडेर काठमाडौँ आएको संगीत र पत्रकारिता फिल्डमा छिर्छु भनेर आएको हुँ।
सुरुमा तपाईँ स्याङ्जामा जन्मनुभयो होइन हामीले स्थायी ठाउँ चाहिँ रापाकोट 5 भनेर भन्यौं।
मेरो बाल्यकाल चाहिँ
कति समयसम्म त्यहाँ बस्नुभयो कति वर्षको हुँदासम्म?
12 वर्षको हुँदासम्म त्यहाँ बस्यो।
त्यसपछि कहाँ?
त्यसपछि म बुटवल आएँ।
बुटवल बस्नुभयो।
7 कक्षासम्म मैले स्याङ्जामा नै पढेको हुँ त्यसकारणले मेरो बाल्यकालका सम्पूर्ण स्मरणहरू स्याङ्जामा छन्। त्यसपछि 8-9-10 बुटवलमा पढेँ 11 र 12 भैरवमा पढ्न गएँ त्यसपछि ब्याचलर्स र मास्टर्स यहीँ काठमाडौँबाट गरेँ र अहिले काठमाडौँमा नै छु।
गायन चाहिँ तपाईँले कहाँबाट स्टार्ट गर्नुभयो त? कहिलेदेखि अब गाउँछु मेरो स्वर पनि मिठो रहेछ मलाई गाउनु पर्यो भन्ने जस्तो लाग्यो?
त्यसो त बच्चादेखि नै गाउँमा लोकगीतहरू गाइने गरिन्थ्यो हजुरआमालाई।
स्वरमा लोकमिठास पनि छ।
लोकमिठास लोकगीतको ब्याकग्राउन्डबाट आएको मलाई आधुनिक गीतको बारेमा केही थाहा थिएन गजलको बारेमा केही थाहा थिएन तर म्युजिकप्रति चाहना चाहिँ थियो। लोकगीतहरू हजुरआमाहरूलाई सुनाउँथेँ आन्टीहरूलाई त्यही रेकर्ड भएर रेडियोबाट सुनेका रेडियो नेपालबाट आएका लोकगीतहरू सुनाउँथेँ। त्यसपछि त्यही पनि गाउनुपर्छ गायक बन्नुपर्छ भन्ने केही पनि कन्सेप्ट थिएन। बुटवलमा गएँ बुटवलको कालिका स्कुल पढेको त्यहाँ कहिले कहिले कार्यक्रमहरू हुन्थ्यो त्यसमा मैले कहिले कहिले बाँसुरी बजाउँथेँ अनि लोकगीत गाएको हुनाले बाँसुरीमा चाहिँ मैले सपोर्ट गरिदिन्थेँ। त्यहाँ दोहोरी गीत प्रतियोगिताहरू हुँदा तिज गीत प्रतियोगिताहरू हुन्थ्यो स्कुलमा स्कुल लेभलमा। त्यसपछि भैरहवामा म गएँ त्यति बेला म सृजनशील युवा मञ्चसँग आबद्ध भएँ। त्यसमा विभिन्न कार्यक्रमहरू हुन्थे, त्यसमा बुद्ध राणा आउनुहुन्थ्यो, उहाँले जहिले पनि आउने गजलहरू गाएर सुनाउने, अनि एक दुई पटक शेखर अस्तित्व आउनुभयो त्यही प्रोग्राममा, सृजनशील युवामञ्चको प्रोग्राममा, अनि गजल त गाउन मिल्ने रहेछ। अनि त्यसपछि मलाई उत्सुकता जाग्यो, यो गजल के रहेछ, गजलको बारेमा अध्ययन गरेँ, बुझेँ र आफैले गजल लेखेँ पनि। त्यति बेला मैले कविताहरू फाटाफुट लेख्ने गर्थेँ, कविता लेख्थेँ, त्यसमा गजल के रहेछ बुझेँ, आफैले पढेर बुझेँ, गजल लेखेँ। अनि एकचोटि भैरवमा गजल प्रतियोगिता भएको थियो, अनि प्रतियोगिता छ भन्ने चाहिँ मलाई थाहा थिएन, तर बुन्द राणा आउनुहुन्छ त्यो प्रोग्राममा भनेर बुन्द राणालाई गजल लेखेपछि देखाउँछु भनेर मैले बुन्द राणालाई गजल देखाउन गएँ। देखाइसकेपछि सबै कुरा मिलेको छ, तिम्रो आज प्रतियोगिता छ भाग लिए, प्रस्तुत गर्दा एकदम बुलन्द गर, केही पोजिसन आउन सक्छ, गजल लेख्नेहरू कम छन्, अहिले सुरु गरेका छैनन्, थोरै छन्, केही पोजिसन पाउन सक्छ भन्नुभयो। अनि मलाई के थाहा थियो भन्दा हिन्दी गजलहरू सुन्दा गजल गाइन्छ, शेखरजीको सुन्थेँ, बुन्द राणाको सुन्थेँ, अनि उहाँहरूको सुन्दा चाहिँ गजल गाइन्छ भन्ने चाहिँ थाहा थियो। कसरी गाउने भन्दा भन्दै मैले एउटा लय बनाएँ त्यहाँ मेरो गजललाई, र त्यहाँबाट नै मैले गाएँ, गाइसकेपछि त्यसले तृतीय स्थान प्राप्त गर्न पनि
त्यति बेला गाएको त्यो टुक्रा सम्झनुहुन्छ, एउटा मतलब मात्रै गाउन सकिन्छ, अहिले याद आउँछ?
यही यही नै लय थियो, लगभग यस्तै लय थियो, यसलाई अहिले अलिकति परिमार्जित गरेँ। यो धेरै जसो नाङ्गै बुङ्गै सधैँ भोकै भएको जीवन, त्यसको मतलब चाहिँ मलाई याद छ। धेरै जसो नाङ्गै बुङ्गै सधैँ भोकै भएको जीवन, नमर न जन्मदै न जन्मदै मर्ने भनी बाचा बाँधी पाको जीवन।
त्यति
बेला तृतीय भयो, सायद त्यो एरियाको सबभन्दा पहिलो पटक आयोजना भयो,
त्यसपछि तपाईँलाई झन् हौसला बढ्यो,
त्यसले हौसला बढ्यो र जति पनि गजल लेखेँ त्यो गुनगुनाएर नै लेखेँ र अहिलेसम्म पनि गुनगुनाएर नै लेख्छु।
अब एउटा अर्को सुनाउने तर्खरमा हुनुहुन्छ तपाईँ, कुन सुनाउनुहुन्छ हामीलाई?
एउटा राजनीतिक गजल, यो छन्दमा बहरमा छ, जुन बहर भनिन्छ। यताको उताको उठाएर चन्दा, यताको उताको उठाएर चन्दा, सबै मित्र हामी गरौं भागबन्दा। यताको उताको उठाएर चन्दा, सबै मित्र हामी गरौं भागबन्दा। लगाएर एउटा कुनै त्यो नकाब, लगाएर एउटा कुनै त्यो नकाब, लगाएर एउटा कुनै त्यो नकाब, बजारौं त डन्डा फलिहाल्छ अन्डा, सबै मित्र हामी गरौं भागबन्दा। कहाँ कष्ट गर्नु लगाएर गोता, कहाँ कष्ट गर्नु लगाएर गोता, कहाँ कष्ट गर्नु लगाएर गोता, मिलेकै छ मोती त घरबार खन्दा, सबै मित्र हामी गरौं भागबन्दा। गजलको अन्तिम शेर, म चाहिँ देश प्रेमी, म चाहिँ देश प्रेमी, देश प्रेमी, म चाहिँ देश प्रेमी भएको हुनाले, तपाईँको हो थाहा छैन, म चाहिँ देश प्रेमी भएको हुनाले, म चाहिँ देश प्रेमी भएको हुनाले, नहोस् भाग ठूलो कसैको म भन्दा, सबै मित्र हामी गरौं भागबन्दा। यताको उताको उठाएर चन्दा, सबै मित्र हामी गरौं भागबन्दा, गरौं भागबन्दा, गरौं भागबन्दा।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
पागल भयो कि भन्छन् राति उठेर रुन्छु पागल भयो कि भन्छन् राति उठेर रुन्छु कोचाल पाउँथ्यो यो छाती दुखेर रुन्छु आँखा पढे नि मेरा यी आँसु देख्छ कसले आँखा पढे नि मेरा यी आँसु देख्छ कसले देख्छौ कि आँसु भन्दै आँखा पुछेर रुन्छु कोचाल पाउँछ र छाती दुखेर रुन्छु तारा र चन्द्र हुन्छन् राति मसँग साथी तारा र चन्द्र हुन्छन् राति मसँग साथी गन्तव्यमा नपुग्दै साथी छुटेर रुन्छु कोचाल पाउँथ्यो यो छाती दुखेर रुन्छु चिर्दै थिए अँध्यारो बालेर जिन्दगी यो चिर्दै थिए अँध्यारो बालेर जिन्दगी यो बल्दै थियो अचानक बाती बुतेर बुनेर रुन्छु पागल भयो कि भन्छन् राति उठेर रुन्छु कोचाल पाउँथ्यो यो छाती दुखेर रुन्छु यो गजल आशाका बयालीहरूबाटै वाचन गरे मैले जय गौडेलको गजल थियो सायद यसमा केही भन्दै खोज्दै हुनुहुन्थ्यो जयजी इशाराले केही भन्दै हुनुहुन्थ्यो
यो गजल बहरमा छ जति पढ्दा मजा आउँछ त्योभन्दा अझै मजा यसलाई लयमा सुन्दा मजा आउँछ
यो त मैले वाचन त गरिहालेँ म फेरि बहरमा गाउनु नजान्नेमा परे लयमा सुनाउन तपाईँको आवाज
लय भए पनि हजुर म एक से दुईटा शेर
हजुर
पागल 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 भयो कि भन्छन् राति उठेर रुन्छु पागल भयो कि भन्छन् राति उठेर रुन्छु कोचाल पाउँथ्यो यो हो कोचाल पाउँथ्यो यो छाती दुखेर रुन्छु पागल भयो कि भन्छन् राति उठेर रुन्छु आँखा पढे नि मेरा आँसु न देख्न सक्छौ आँखा पढे नि मेरा आँसु न देख्न सक्छौ देख्छौ कि आँसु भन्दै हो देख्छौ कि आँसु भन्दै आँखा पुछेर रुन्छु पागल भयो कि भन्छन् राति उठेर रुन्छु
जयजी म तपाईँलाई सोधौँ जस्तो सुरुमा मान्छेले एउटा उद्देश्य बोक्या हुन्छ कि म यस्तो भन्छु भनेर होइन कसैले पनि भन्दैन कि आई वान्ट टु बी अ सिङ्गर आई वान्ट टु बी अ के अरे गजलकार भनेर भनेको हुँदैन तपाईँले सायद त्यसो भनेर त आउनु भएन होला केटाकेटीमा होइन तर पनि पछि लोकगीतमा बाँसुरी बजाउने अथवा काहीँ गाउने गर्दै चाहिँ तपाईँले सारे गाउँमा आफूलाई डुबाउँदै लैजानुभयो होइन तपाईँको उद्देश्य चाहिँ अब गजलकार बन्ने छ कि गायक बन्ने छ त
मेरो मुख्य उद्देश्य चाहिँ लेख्ने नै हो र लेख्दा गुनगुनाउँछु र म जुन उद्देश्य लिएर काठमाडौँ आएको थिएँ एउटा पढाइलाई पनि निरन्तरता दिनुपर्थ्यो पढाइ सकिसकेपछि कमाइलाई निरन्तरता दिनुपर्ने अवस्था छ त्यसले गर्दा मैले अब सङ्गीत सिकेर यसलाई फेरि यसमा साधना गरेर अगाडि बढ्नलाई एकदमै मुस्किल माने किनभने अझै समय लाग्छ त्यो समयमा मैले कमाउनु पर्छ
मैले त्यही सोध्न खोजेको सङ्गीतले पनि त राम्रोसँग सिक्यो भने कमाइ नै हुन नसक्ने अवस्था छ र नेपालमा अहिले
छैन तर मैले जुन हिसाबले सिक्छु एक दुई दिन चलेर सिक्नको लागि सिकेर भएन क्लासिकल सङ्गीत मलाई सबैभन्दा बढी मनपर्छ केही समय सिकेँ भने मैले सङ्गीत
कति समय
गान्धर्व सङ्गीतालयमा चाहिँ मैले लगभग एक वर्ष राउन्डमा मैले दुई तीन पटक जोइन हुँदै छोड्दै फेरि कमाउनु पनि पर्यो बाँच्न खानु पनि पर्यो त्यसले गर्दा त्यस्तै अब त्यस्तो मैले स्वतन्त्र पूर्ण रूपमा टाइम दिने भने मैले त्यसमा गर्न सक्छु म भित्र त्यो कन्फिडेन्स छ त्योभन्दा पहिला मैले कमाइलाई बढी समय दिनुपर्छ, मैले केही स्कुल कलेजहरूमा पढाउन जानुपर्छ, त्यसले गर्दा समय मिलाएर अथवा केही
तपाईँको आजभोलिको त्यो जागिर कमाइको भाँडो चाहिँ के छ त?
कमाइको भाँडो मैले पढाउने नै हो अहिले तत्काल चाहिँ।
कहाँ पढाउनुहुन्छ?
म यता टेकुमा पढाउँछु एउटा क्यापिटल हिल कलेजमा, त्यहाँ ब्याचलर्स र इन्टरलाई हेर्छु, त्यसपछि एडमिसन कलेजमा त्यहाँ पढाउँछु।
दुई ठाउँ पढेर
दुई ठाउँ पढाइरहेछु।
भनेपछि त्यो बाटो एउटा भयो अनि आफ्नो सोख र रुचिको विषय चाहिँ यतापट्टिको छ।
यो सोख र रुचि भयो, गजल चाहिँ मैले छोड्दिनँ। पहिला पहिला कुरा गर्दा साथीहरूसँग त मेरो गजल प्रेमिका हो, मैले प्रेमिकालाई छोड्न मिल्दैन, त्यो यो गजलसँग बिछोड भयो भने त म एकदम एक्लो बन्छु, त्यस्ता खाले कुराहरू हुने गर्थे हाम्रो गजल लेखन र गजल गायन। गायन त म भन्दैन किनभने म टोटल्ली म्युजिकल इन्स्ट्रुमेन्टमा सुर ताल मिलेर मिलेको छ कि छैन त मलाई थाहा छैन, तर यो गजल तरन्नुम शैली भन्छ जुन मैले प्रस्तुत गरिरहेको छु, यो तरन्नुम शैलीमा चाहिँ गजललाई प्रस्तुत गर्नुपर्छ किनभने सबै विधाहरू लेखिन्छन् र छोडिन्छन्, पाठकले पढ्छन् अथवा सुनाइन्छन् वाचन गरिन्छन्, तर गजल मात्र एउटा त्यस्तो विधा छ जसलाई चाहिँ हामीले लेखेर आफ्नो भावनाले पूर्ण गर्न नसके कुरालाई लयको माध्यमबाट हामीले अझै बढी त्यसलाई सशक्त बनाउन सक्छौँ, अझै बढी टची बनाउन सक्छौँ, त्यस कारणले गजल अन्य विधाभन्दा पृथक छ र अरू विधाभन्दा विशेष छ जस्तो लाग्छ।
तपाईँको पढाइको विषय चाहिँ के हो?
मेरो पढाइको विषय चाहिँ अङ्ग्रेजी,
अङ्ग्रेजी साहित्यमा अङ्ग्रेजी भयो त नेपालीमा गजल लेख्नुहुन्छ, पढाउनु पनि हुन्छ र गायनतिर पनि रुचि राख्नुहुन्छ। गायन भन्नुहुन्न आफूले, तरन्नुम शैली भन्नुहुन्छ होइन? तपाईँ एउटा अर्को गायन तयार गर्नुहोला, लयमा तपाईँ गाउनुहुन्छ जुन तपाईँको तरन्नुम तयार गर्नुहोला। म आदरणीय बुलबुलेनलाई बताऊ, हामी बुलबुलले अबको आधा दशकसम्म नेपाली गजल गायनलाई अझ अगाडि बढाउनुपर्छ भन्ने क्रममा एक किसिमको अघोषित आन्दोलन नै शुरू गरेको छ। करिब एक वर्ष हुन लाग्यो र हामी गायनलाई बढी विशेष जोड़ दिइरहेका छौं। त्यही दौरानमा जय गडेललाई हामीले आज र अब आउने बुधबारको बुलबुलमा पेश गरिरहेका छौं। कृपया आज छुट्नेहरूले पनि बुधबार नछुटाउनुहोला, आफू र आफ्ना साथीहरूलाई भनिदिनुहोला गायनमा गजल कसरी आउन सक्छ, नेपाली मौलिक गजललाई गायनमा ल्याउने कसरी। हामीले हिन्दी उर्दूका गायनहरूबाट सिकेका हौं शुरूमा, यसलाई हामीले इमान्दारीपूर्वक भन्नुपर्छ, तर अब नेपाली मौलिकता जाग्दै आएको अवस्था छ र लेखनमा बाढी भन्दा भन्दै अब लेखनमा धेरै सुधार आइसकेको छ, धेरै गुणात्मक गजल लेख्ने गजलकारहरू पैदा भइसक्नु भएको छ नेपालभित्रै, तर गायनमा हामीले अझै केही गर्न नसकेको अवस्था छ र यसलाई उठाउनको लागि यस किसिमका कार्यक्रमहरूले सहयोग गर्छ भन्ने हाम्रो मान्यताका साथ म जयजीलाई अर्को एउटा गजल गाएर सुनाउन आग्रह गर्छु।
हुन्छ, यो गजल पनि अलिकति सेन्टिमेन्टल छ। मुटु माझ घाउ ल्याएको छु मैले,
मुटु माझ घाउ ल्याएको छु मैले, मुटुमा झघाउ ल्याएको छु मैले, आँखामा तलाउ ल्याएको छु मैले, आँखामा तलाउ ल्याएको छु मैले, मुटुमा झघाउ ल्याएको छु मैले, माया महँगो छ, माया महँगो छ, लकिन्नु मसँग, माया महँगो छ, लकिन्नु मसँग, अति सस्तो भाउ ल्याएको छु मैले, आँखामा तलाउ ल्याएको छु मैले, मुटुमा झघाउ ल्याएको छु मैले, कहाँ राम बन्नु छ भाग्य भरतको, कहाँ राम बन्नु छ भाग्य भरतको, फुटेका खराउ ल्याएको छु मैले, आँखामा तलाउ ल्याएको छु मैले, मुटुमा झघाउ ल्याएको छु मैले।
अन्तिम शेर,
तिमी मात्र मार हाने हुन्छ प्रिय,
तिमी मात्र मार हाने हुन्छ प्रिय,
तिमी मात्र मार हाने हुन्छ प्रिय, तिमी मात्र मार हाने हुन्छ प्रिय यो घाटी र दाउ ल्याएको छु मैले आँखामा तलाउ ल्याएको छु मैले मुटुमा झघाउ ल्याएको छु मैले ल्याएको छु मैले।
लेखेर मात्र पूर्ण गर्न नसकिने भावलाई गजलमा रहेको ज्ञात्मकताले पूर्ण गर्दछ। हो, गजलका यस्तै गुणहरू जस्तै अन्दाजे बयाँ, इबारत, इशारत, अदा, तगज्जुल, वजन, जमीन, रदीप, काफिया आदिको संयोजन एवं आकर्षण नै मेरो गजलसँगको यति गहिरो नाताको कारण हुन्। म जे लेख्छु त्यो गुनगुनाउँछु र त्यही लयमा सुनाउँछु। मलाई यसै गर्दा आनन्द लाग्छ र यसै गर्दा गजलले पूर्णता पाए जस्तो अनुभूत हुन्छ। मलाई हजुरबाले जस्तो कुनै खोरिया र बगर जित्नु छैन, अर्जुन र रामले जस्तो द्रौपदी र सीता जित्नु छैन भने नेपोलियन र हिटलरको कुरै नगरौं। तर यो साँचो हो, म लड्नु छ आफैसँग र जित्नु छ आफैलाई। अन्त्यमा गजलसँगको मेरो सम्बन्धका बारेमा बोल्न लगाउँछु एकजना भारतीय शायरको यो शेरलाई, नामिलोगी तुम तो था जी रहा, नामिलोगी तो ना जी पाऊंगा,
ना मिली थी तो ना जी पाऊंगा।
तर यहाँ लेख्दा त जयजीको यो भूमिका आशाका बयलीहरूमाथि लेख्नुभएको उहाँकै शब्दलाई मैले वाचन गरेको थिएँ। यहाँ जयजी, तपाईँले गायनमा आइसकेपछि म सम्झन्छु लगभग एक दशक भन्दा पनि अगाडि होला मीन भवन क्याम्पसमा गजल गृहले कार्यक्रमहरू आयोजना गर्दा तपाईँ आउने गर्नुहुन्थ्यो। समाप्त कुनै कार्यक्रमहरूमा तपाईँले दोस्रा तेस्रा कुनै स्थान पनि प्राप्त
गर्नुभएको।
त्यति बेलादेखिको गायनमा लाग्ने तपाईँ लयमा गाउने व्यक्ति है,
हजुर।
त्यति बेला तपाईँसँग गायनमा तपाईँ लगायत अरू को को हुनुहुन्थ्यो?
त्यति बेला सुरेश सुवेदी हुनुहुन्थ्यो, उहाँले चाहिँ छन्दमा कविताहरू लेख्नुहुन्थ्यो र गजल पनि छन्दमा लेखेको कारणले त्यो छन्दको लयलाई चाहिँ उहाँले आत्मसात गर्नुहुन्थ्यो। अर्को एकजना
लक्ष्मणजी
अहिले बाहिर हुनुहुन्छ, सायद फ्रान्सको आर्मीमा हुनुहुन्छ। उहाँले चाहिँ हार्मोनियम ल्याएर गाउनुहुन्थ्यो। त्यसको अलावा हामीभन्दा पनि अगाडिबाट गाइरहनु भएको सनत कुमार वस्ती हुनुहुन्थ्यो,
अझै पनि गाउनु,
उहाँले अहिले पनि गाउनुहुन्छ। मैले चिनेका देखेका लयमा गाउनेहरू चाहिँ उहाँहरू नै।
अहिले पछि आएपछि त्यो विकास भएको छ कि छैन? अरूहरूले चाहिँ त्यसरी गाउन थाल्नु भएको छ कि?
धेरैजना हुनुहुन्छ अहिले चाहिँ गजलको गोष्ठीहरूमा गयो भने कोही न कोही निस्केकै हुन्छ। पहिला चाहिँ कोही पनि हुन्थेन, प्राय हामी तिनजना हुन्थ्यौँ। लक्ष्मणजी पनि त्यति धेरै प्रोग्रामहरूमा आउनुहुन्थेन अनि हामीहरू हुन्थ्यौँ। अरूहरूले सुन्दा अलिकति पृथक मान्नुहुन्थ्यो।
यसले श्रोताको श्रुति मधुरतालाई कहाँनिर सम्बोधन गर्छ? जस्तो वाचन गर्नु र गायन गर्नुमा के कस्तो फरक आउँछ? तपाईँले त्यो अध्ययन गर्नुभएको छ, बुझ्नु भएको छ? लामो समयदेखि
धेरै फरक आउँछ। हामीले भर्खरै कुनै पनि गीतहरू जुन लयमा छन्, गाइएका छन्, रेकर्ड भएका छन्, ती गीतहरूलाई पनि हेऱ्यो भने सर पढ्दाखेरि मजा आउँदैन लाग्दछ मलाई, रमाइलो मेरै पाखा पखेरो केही पनि मजा छैन। तर यसलाई लाग्दछ मलाई रमाइलो अर्कै माधुर्यता आउँछ, अर्कै भाव आउँछ, त्यसले सन्देश नै अर्कै तरिकाले प्रभाव गर्छ। अनि धेरै जसोले भन्ने गर्छन् यो संगीत पायो भने, आवाज पायो भने त्यतिकै राम्रो हुँदो रहेछ। त्यति पनि जुन सामान्य शब्दहरूले पनि धेरै धेरै अर्थ दिन्छ। फुलको आँखामा फुलै छन् र काँडाको आँखामा काँडै छन् त सरस्वती हेऱ्यो पढ्यो बोल्यो केही पनि छैन, केही पनि देखिँदैन। जुन अपूर्ण हुन्छ त्यसलाई चाहिँ पूर्णता दिने काम लय
गर्छ होइन।
त्यसमा पनि गजलको जुन मिश्राय उला र मिश्राय सानी बीचको जुन संयोजन छ, मिश्राय उलामा उठाउनु पर्ने कुरा मिश्राय सानीमा गएपछि समाधान हुन्छ, त्यही अनुसारको लय दियो, त्यही अनुसारको एरेन्ज गरियो भने गजलले जस्तो स्ट्राइकिङ पाराले कुनै पनि गीतले हिर्काउँछ जस्तो लाग्दैन मलाई।
तपाईँ यसरी आफै गाउने हुनुभएको हुनाले अब हामीसँग नयाँ गायनको समय छैन, मैले यसरी यही कुरालाई निरन्तरता दिएँ, हामी बुधबारको कार्यक्रममा फेरि गाउँला। तपाईँ आफै गाउने भएको हुनाले जस्तो अहिले नेपाली गजल गायनमा गायकहरूले संगीतकारहरूले यो कुरालाई बुझेका छन् जस्तो लाग्छ कि लाग्दैन?
बिस्तारै उहाँहरूले रदीप काफिया बुझ्नुभएको छ, अझै पनि उहाँले गजलको मिटरलाई हेर्न खोज्नुहुन्न, उहाँले संगीतको मिटरलाई मात्रै चेक गरिराख्नुहुन्छ। संगीतमा मिटर मिलेको मिलेन, मिलेन भने गजलकारको शब्द आफूले फालेर भने मिटर मिलाएर आफूले शब्दहरू हालिदिनु,
गजलको मिटरलाई पनि बुझ्नु जरुरी छ। गजल नयाँ कुरा आयो आज,
गजलको मिटर नबुझिकन संगीत हुँदैन। गजलमा अझै त्यो गजल बहरमा छ भने बहर नबुझिकन संगीत गर्नलाई अत्यन्तै गाह्रो पर्छ, किनभने बहरमा कहाँनिर विश्राम हुन्छ त्यो बहरले नै बताइराखेको हुन्छ। र लोकलयमा लेखेको छ भने कुनै पनि गजलकार, राम्रो गजलकार छ र गजल लेख्न राम्रोसँग जानेको गजलकार छ भने मेरो गजलमा यहाँ यहाँनिर लय छ, यहाँनिर यो मिश्रा मा चाहिँ यहाँनिर लय छ, त्यो लय चाहिँ हरेक मिश्रमा फलो भइरहेको छ। त्यति मात्र बुझ्यो भने पनि सङ्गीतको लय आधा पाटो सकिसकेको हुन्छ, जसमा मैले सङ्गीत बुझेको हुन्छु, बुझेको छु, पढेको हुन्छ। सङ्गीत गर्न पनि त्यहाँ त्यति धेरै गाह्रो हुँदैन, किनभने विश्राम थाहा भइसकेको हुन्छ। त्यहाँ मेलोडी भरिदिने काम, त्यसलाई कसरी उत्कृष्टता बनाउन सकिन्छ, कुन वेबाट जान सकिन्छ, क्लासिकल वे फलो गर्न सकिन्छ, लोक वे लोक लयलाई अथवा नेपाली लोक शैलीमा मैले म्युजिक गर्छु भन्न पनि पाउँछ। तर गजल भित्र आफै संगीत हुन्छ, आफै लय हुन्छ, आफै विश्रामहरू भइरहेको
छ,
त्यसलाई समात्न चाहिँ सक्नुपर्छ। अनि उहाँले एउटा मिश्राको कुरा गर्दैछु, त्यो मिश्राको लयलाई समात्नु भयो भने एउटा पोजिटिभ पक्ष हुन्छ। अर्को पक्ष, उहाँले रद्रीप्र काफीभन्दा बाहिर जानुपर्ने ठाउँ, विशेष गरेर सङ्गीतकार गायक भनेको त उहाँले जे सिकाइदिनुहुन्छ त्यही गाउने हो, सङ्गीतकारले चाहिँ फलो गर्नुपर्छ मलाई नेपाली गजल राम्रो हुनको लागि।
नेपाली गजलमा गजललाई गायनलाई एकदमै राम्रो बनाएर ल्याउनलाई चाहिँ गायकले भन्दा पनि बढी चाहिँ सङ्गीतकारले गजललाई
बुझ्नै पर्छ, सङ्गीतकारले नबुझिकन उहाँले मेलोडी क्रिएट गर्न सक्नुहुन्न।
गजलका गोष्ठीहरूमा सङ्गीतकारहरू जाने गरी अझ राम्रो हुने रहेछ,
एकदमै धेरै गायकहरू बरुको गायकहरूको चाहिँ धेरै भूमिका हुँदैन। उहाँले फिलिङ्स दिने हो, त्यो लयलाई फिलिङ्स दिनुहुन्छ, उहाँले आफ्नो लय बनाउनु पनि पाउनुहुन्न, त्यो आफ्नो शैली प्रयोग गरिदिनु होला अलिअलि, त्यति मात्रै हो उहाँले एक्स्ट्रा एड गर्न सक्ने गायककारले।
तपाईँले तरन्नुम भन्नुभयो नि, आफूले लेख्दाखेरि गुनगुनाउँदै लेख्ने र अनि त्यसैलाई फेरि त्यही गुनगुनाहटमा त्यही लयमा आफूले सुनाउने होइन?
हजुर,
तपाईँले लेखेका त सबै सुनियो कि, तपाईँले लेखेका भन्दा बाहिरको तपाईँले कसैको अरूको चाहिँ लय आफूले कम्पोज गरेर गाउनु भएको छ कि गुनगुनाउनु भएको छ कि, अथवा हामीले सुनिरहेको एल्बमका कुनै गजलहरू तपाईँलाई मनपर्ने एउटा कुनै क्षणमा एउटा टुक्रा सुन्न सकिन्छ अहिले?
सुनिरहेको एल्बमहरूको त छैन, तर मैले आफैले गरेको मेरो आफ्नै गजल पनि लयमा आएको छ, म्युजिक गरेर आएको छ, तर त्यो लय फरक छ र मैले बनाएको लय चाहिँ फरक छ। मैले
गोष्ठी
हुन्छ, यो केही नबोली नजिक आउन गाह्रो हुन्छ सानो भन्ने, यो श्रीमान भन्ने फिल्ममा छ, अञ्जु पन्त र हाम्रो दीपक लिम्बूले गाउनुभएको छ,
तपाईँको लेखनको
मेरो लेखनको छ, यो किताबमा पनि छ मेरो त्यो गजल, त्यसको मेरो आफ्नै लय छ अनि महेशकाल सङ्गीत गर्नु एकदमै मिठो बनेको छ, तर गजलीय शैलीलाई फलो पनि गरेको छ, तर त्यो लय कता कता के भयो जस्तो लाग्छ मलाई त्यहाँनिर पनि। यो सबै छन्दमा छ, केही नबोली नजिक आउन गाह्रो हुन्छ सानो, यो लय म सुनाउँछु। केही नबोली नजिक आउन गाह्रो हुन्छ सानो, केही नबोली नजिक आउन गाह्रो हुन्छ सानो, नबोलेरै माया लाउन गाह्रो हुन्छ सानो, केही नबोली नजिक आउन गाह्रो हुन्छ सानो, मनैबाट मन परेको मान्छे हुँदा सामु के हुन्छ त, मनैबाट मन परेको मान्छे हुँदा सामु, मनको कुरा मुखमा ल्याउन गाह्रो हुन्छ सानो, केही नबोली नजिक आउन गाह्रो हुन्छ सानो।
जय गौडेलसँग छौँ हामी आजको बुलबुलमा, र अब करिब करिब आजको बुलबुल सकिने तर्खरमा छौँ, सक्ने तर्खरमा छौँ। आउँदो बुधबार फेरि उहाँको गायनलाई हामी निरन्तरता दिन्छौँ, लयमा जय गौडेलले गाउनुभएको गायन सुन्नलाई बुधबारसम्म फेरि प्रतीक्षा गर्नुहोला। हस् जयजी, हाम्रो कार्यक्रमसम्म आउनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रमबाट हामी भीट मार्छौँ। जय गौडेलको आशाका बयलीहरू गजल संग्रहबाटै एउटा गजल वाचन गर्दै उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौँ। जाँदा जाँदै हाम्रो पत्राचार ठेगाना कार्यक्रम बुलबुल पोस्ट बक्स 6469 काठमाडौँ नेपाल, इमेलका लागि बीयूएल बुलबुल एट unn.com.np मा इमेल गर्नुहोला। नसम्झु भन्छु हरेक बात सम्झना आउँछ, नसम्झु भन्छु हरेक बात सम्झना आउँछ, सबभन्दा धेरै त्यो तिम्रो साथ सम्झना आउँछ, झन दुख छ मन किन हो मेरो परेली विजेसी, झन दुख छ मन किन हो मेरो परेली विजेसी, आँखाका आँसु पुछेका हात सम्झना आउँछ, सबभन्दा धेरै त्यो तिम्रो साथ सम्झना आउँछ, मेलापात जाँदा इशारा गरी मायाले बोलाउने, मेलापात जाँदा इशारा गरी मायाले बोलाउने, बाँसुरी धुन सालको पात सम्झना आउँछ, सबभन्दा धेरै त्यो तिम्रो साथ सम्झना आउँछ, के भयो भनी साथीले सोद्धा कसरी भनौँ म, के भयो भनी साथीले सोद्धा कसरी भनौँ म, कुरै कुरामा कटेको रात सम्झना आउँछ, नसम्झु भन्छु हरेक बात सम्झना आउँछ, सबभन्दा धेरै त्यो तिम्रो साथ सम्झना आउँछ।
बुलबुल एउटा इरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।